यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनतालाई राम्रो परिणाम दिएर मात्र संघीयता बलियो हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतीश कुमार सिंह नियुक्त। र इजरायली सेनाले मध्य गाजामा रहेको एक विद्यालयमा हवाई आक्रमण गर्दा कम्तीमा 33 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा सहित महत्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनु भएको छ। डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आईसीटी फाउण्डेशनले आज काठमाण्डुमा आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ सन् 2024 सम्बोधन गर्नुहुँदै उहाँले बजेट मार्फत 10 वर्षमा 30 खर्ब रूपियाँको सूचना प्रविधि सम्बन्धी सेवा निर्यात र 5 लाख प्रत्यक्ष तथा 10 लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाण्डु उपत्यका र बुटोलमा उच्च गतिको इन्टरनेट, विद्युत सुरक्षा लगायत पूर्वाधार सहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढ़ाइने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि आईटी क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको बताउनु भएको छ। डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आईसीटी फाउण्डेशनले आज काठमाण्डुमा आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ 2024 अन्तर्गतको पावर संवाद सत्रमा उहाँले आईटी सम्बन्धी विधेयक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने क्रममा रहेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री शर्माले उक्त अवधिमा आईटी क्षेत्रमा 5 लाख प्रत्यक्ष र 10 लाख अप्रत्यक्ष रोजगारी सृजना गरिने जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो परिणाम दिएर मात्र संघीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताउनु भएको छ। अन्तरप्रदेश व्यवस्थापिका मंचका पदाधिकारीहरूसँग बालुवाटारमा आज बिहान छलफल गर्दै प्रधानमन्त्रीले संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताउनुभयो। छलफलमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, कानून न्याय संसदीय मामिला मन्त्री पदम गिरी, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, सातै प्रदेशका सभामुख र उपसभामुख तथा नेपाल सरकारका मुख्य सचिव लगायतको उपस्थिति थियो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि मोरल अथोरिटीको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनु भएको छ। आज बिहान अन्तर्व्यवस्थापिका मंच नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र शीतल निवासमा आयोजित कार्यक्रममा बुझ्दै उहाँले मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने बताउनुभयो। सो अवसरमा राष्ट्रपति पौडेललाई सभामुख देवराज घिमिरेले दोस्रो निर्वाचनपछि भएका 3 वटा भेलाले गरेका निष्कर्ष र घोषणा हस्तान्तरण गर्नुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनु पर्ने र त्यसका लागि सकारात्मक पहल कदमी लिनुपर्ने बताउनु भएको छ। सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै उहाँले सबै तहका पार्टी कमिटिमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले सहकारी आन्दोलनको महत्व ठिक ढंगले बुझ्ने, जनताको दैनिकी जीवन र सरोकारका प्रश्नहरूको अध्ययन गर्ने, त्यसको नेतृत्व गर्दै क्रान्तिकारी जनमत निर्माण गर्न सकिने बताउनुभयो। सहकारीको आधारभूत सिद्धान्तबाट च्युत हुँदा कोविड महामारी लगायत विश्वव्यापी रूपमा देखिएका आर्थिक संकटले प्रत्यक्ष प्रभावका कारण नेपालमा सहकारीले संकटको सामना गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीति र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताउनुभयो। सहकारी क्षेत्रको व्यवस्थापनका लागि सरकारले यस वर्षको बजेटमा कानूनमा आवश्यक संशोधन गरी सहकारीको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताउनुभयो। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतीश सिंहलाई आज नियुक्त गर्नुभएको छ। नेपालको संविधान 2072 धारा 168 उपधारा 2 बमोजिम प्रदेश प्रमुख भण्डारीले नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुघ्न यादवले जानकारी दिनुभयो। मधेस प्रदेशमा रहेको नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका 55 प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर आज बिहान बुझाएपछि प्रदेश प्रमुख भण्डारीले नियुक्त गर्नुभएको हो। मधेस प्रदेशमा रहेको 107 प्रदेश सभाका सदस्य मध्ये बहुमतका लागि 54 समर्थन मुख्यमन्त्रीमा नियुक्तिका लागि आवश्यक रहेको छ। सरकारले यो वर्ष सरदरभन्दा 35-55% बढ़ी वर्षा हुने भएकाले मनसूनबाट प्रभावित हुने जनसंख्या, राहत, उद्धार तथा प्रतिकार्य योजना सार्वजनिक गरेको छ। उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो योजना बनाएको हो। संवाददाता कल्पना दाहालको यो रिपोर्ट।
भूकम्पले धाजा परेको जमिन र आगलागीका कारण यो वर्ष मनसूनबाट कर्णाली र सुदूरपश्चिम प्रदेश थप जोखिममा पर्ने आंकलन गरिएको छ। मनसूनजन्य प्रकोपबाट सबैभन्दा बढ़ी कोशी प्रदेशमा 22,000 घर परिवार प्रत्यक्ष प्रभावित बन्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य प्रदेशका तुलनामा मधेस र गण्डकी प्रदेशमा बढ़ी वर्षाको सम्भावना छ। तराईका जिल्लामा डुबानका समस्या हुने र पहाड़ी जिल्लामा पहिरो को जोखिम बढ़ी हुने भएकाले त्यसै अनुसार तयारी गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो।
भूकम्प घटना पनि भए र देशव्यापी रूपमा जुन ढंगले डडेलो लाग्यो त्यसले गर्दा अझ बढ़ी जोखिम बढ़ेको छ। 83,000 घर परिवार चाहिँ प्रत्यक्ष रूपमा प्रभावित हुन सक्छन्। त्यसमध्ये पनि हामीले 18,000 हारारीमा जनसंख्यालाई कुनै न कुनै रूपमा हामीले राहत र उद्धारको कार्यमा हामी क्रियाशील हुनुपर्छ। फ्लाइङ स्क्वाडमा हेलिकप्टरै लिएर जाने खालको सुइया हो, भएसम्म त पछाडि एकदम जोखिम अवस्था त्यो पनि गरिन्छ। तर अहिले हाम्रो गाड़ी नै बडा भए पनि समय ठाउँमा टिम पठाउने, जोखिमको ठाउँ हेर्ने र त्यहाँबाट चाहिँ सम्बन्धित जुन जोखिममा भएका परिवारहरूलाई चाहिँ कमसे कम जोखिम छ भन्ने कुराको जानकारी गराउने।
प्राधिकरणका प्रवक्ता भट्टराईले मनसूनजन्य विपदबाट यो वर्ष करिब 18,01,000 मानिस र 4,12,000 घरधुरी प्रभावित हुने आंकलन गरिएको र 18,000 घर परिवारलाई उद्धार तथा राहत उपलब्ध गराउनु पर्ने पूर्व तयारी रहेको बताउनुभयो। आगामी मनसूनजन्य विपदमा राहत र उद्धारका लागि विपद व्यवस्थापन प्राधिकरणसँग 6,78,38,00,000 रूपियाँको विपद कोष मौजदात रहेको छ। सरकारसँग विपदका बेला आवश्यक पर्ने खाद्यान्न चामल 73,670 क्विन्टल र 30,000 तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेका छन्। प्राधिकरणले स्वयंसेवक व्यवस्थापन प्रणालीमा 1,00,000 स्वयंसेवक राहत र उद्धारका लागि तयारी अवस्थामा राखेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारले मनसूनजन्य विपदको प्रतिकार्यका लागि सरकारका निकायसँगै विभिन्न संघ संस्था तथा निजी क्षेत्रसँग समन्वय गरिरहेको जानकारी दिनुभयो।
हाम्रो उद्देश्य भनेको कोही पनि नेपालीले ज्यान गुमाउनु नपरोस्, यस्तो उपकरणहरू किन्ने कामहरू भयो, ट्रेनिङ गर्ने कामहरू, भोलिन्टियरको म्यानेजमेन्ट सिस्टमहरू, त्यो गर्ने काम चाहिँ हामी वर्षभरि नै गरिरहेका हुन्छौँ। प्रादेशिक तहमा हामीहरू सबैजना सिडिएफ साहबहरू, सुरक्षा अङ्गहरू उहाँहरूसँग बसेर हामीले एकदमै घनीभूत
मनसूनजन्य विपदको क्षति न्यूनीकरणका लागि 13 स्थानीय तहका 34 स्थानमा साइरन प्रणाली जडान गरिएको र अन्य स्थानमा पनि जडानको तयारी गरिएको, मनसूनजन्य विपदबाट जोगिन 3 दिन अगाडि नै मौसमको पूर्वानुमान गरी बुलेटिन जारी गर्ने, आपतकालीन प्रयोगका लागि 1149 नम्बर प्रयोगमा ल्याइएको, बाढ़ीको पूर्व जानकारीका लागि प्रभावित क्षेत्रमा 1155 नम्बरबाट एसएमएस पठाउने प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ।
क्षति न्यूनीकरणका लागि सरकारको तयारी सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी पूँजी, जनशक्ति र सिप प्रयोग गर्ने सोचमा आधारित भएर सामाजिक अभियन्ताहरू परिचालित हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा काठमाडौँमा आयोजित सामाजिक अभियन्ता भेला कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले देशभित्रका श्रम शक्ति र पूँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सृजना गर्न लाग्नुपर्नेमा जोड़ दिनुभयो। विश्वव्यापीकरणको वर्तमान युगमा गैर सरकारी संस्थालाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्वपूर्ण हुने उहाँले बताउनुभयो। यसै गरी प्रधानमन्त्री दाहालले सबै तहका पार्टी कमिटिमा गैर सरकारी तथा सामाजिक संघ संस्था विभाग गठन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले राजनीतिक अस्थिरतामा रमाउनु भन्दा स्थिरता कायम गरेर अघि बढ़नु राम्रो हुने उल्लेख गर्नुभयो। राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढ़ेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धन जरूरी रहेको बताउनु भएको छ। पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपालको 45 वार्षिक साधारण सभाको अवसरमा उहाँले बढ़ीभन्दा बढ़ी पर्यटक आकर्षित गर्न पुराना पर्यटकीय प्याकेजका साथै नयाँ सम्भावनायुक्त गन्तव्यको खोज अध्ययन र प्रवर्धन गरिनुपर्ने धारणा राख्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायली सेनाले मध्य गाजामा रहेको एक विद्यालयमा हवाई आक्रमण गर्दा कम्तीमा 33 मृत्यु भएको छ। युद्ध पीड़ित प्यालेस्टिनी बालबालिकाका लागि संयुक्त राष्ट्रसंघले सञ्चालनमा ल्याएको विद्यालयमा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा 33 मृत्यु भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल्जाजिराले जनाएको छ। आश्रय स्थलमा हमासका लड़ाकूहरूले पनि आश्रय लिइरहेको इजरायली सेनाले बताएको छ। युद्धविराम सम्झौताका लागि चौतर्फी दबाव बढ़िरहेको बेला पछिल्लो आक्रमण भएको छ। इजरायली सेनाको निरन्तरको आक्रमणपछि गाजाको डेर अर बालाहा स्थित अल अक्सा अस्पतालमा मृतक र घाइते प्यालेस्टिनीहरूले खचाखच भरिएको छ। अक्टोबर 7 गाजामा इजरायलले गरेको आक्रमणमा परि 36,000 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। र संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले बिहिबार म्यानमारका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कड़ा निन्दा गर्नुभएको छ। गुटरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा महासचिव गुटरेसले म्यानमार सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कड़ा निन्दा गर्नुभएको भनिएको छ। अराकान आर्मी एएले नोभेम्बरमा सत्तारूढ़ हुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द बल्झिएको हो। एएले करिब 6,00,000 उत्पीड़ित रोहिंगा मुस्लिम अल्पसंख्यकको बसोबास रहेको रखाइन राज्य आफ्नो जातीय जनसंख्याको थप स्वायत्तताका लागि लड़िरहेको बताएको छ। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।